तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या 130,000 नजिक पुगेको छ भने मृतकको संख्या 720 नागेको छ। सरकारको उच्चतम तहमा कोरोनाको संक्रमण फैलिएको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोनाको संक्रमण पुष्टि भएको छ। शनिबारदेखि सुरु भएको दशैंको चाडलाई पनि कोरोनाको प्रकोपले प्रभावित गर्ने देखिएको छ। सामान्यतया यो समयमा अधिकतम मानिस शहरबाट गाउँ जाने गर्दछन्। यस वर्ष भने कतिपय स्थानीय तहले पीसीआर रिपोर्ट लिएर आउनेलाई मात्रै प्रवेश दिने बताएका छन्। त्यसकारण दशैंको समयमा आवागमन कम हुने अनुमान गरिएको छ। सरकारले यस हप्ता सार्वजनिक यातायातलाई पूर्ण क्षमतासम्म यात्रु चढाउन दिने अनुमति दिएको छ र यो निर्णयको स्वास्थ्य विज्ञहरूले विरोध गरिरहेका छन्। योभन्दा अघि सरकारले सार्वजनिक यातायातमा आधा क्षमतासम्म मात्र यात्रु चढाउने अनुमति दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको पुनर्गठन गरेका छन्। अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयको जिम्मा पाएका युवराज खतिवडाको राजीनामापछि खाली रहेका पदहरू पूर्ति गर्दै ओलीले केही पदहरू हेरफेर पनि गरेका छन्। अर्थ मन्त्रालयको जिम्मा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा पार्वत गुरूङलाई दिइएको छ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरूङ भन्छन्,
हामी कुनै पनि मन्त्रालयले अब सूचना लुकाएर कुनै मन्त्रालयमा रहेका गलत कुराहरूलाई पनि हामीले त्यसलाई चाहिँ तुरुन्तै हामीले चाहिँ यस मन्त्रालयले त्यो कुरोमा खोज अनुसन्धान गर्नुपर्छ गर्ने पत्रकारिताको काम पत्रकारले गर्नु होला, तर मन्त्रालयले पनि आफ्नो त्यो काम गर्नेछ।
यस अघि गुरुङले सम्हालेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा मन्त्री परिषद विस्तारका क्रममा थपिएका लीलानाथ श्रेष्ठलाई दिइएको छ। कृष्ण गोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने योभन्दा अघि रक्षा मन्त्रालयको नेतृत्व गरिरहेका उप प्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जिम्मा पाएका छन्। रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफ्नै मातहतमा राखेका छन्। शहरी विकास मन्त्रालयमा खाली रहेको राज्यमन्त्रीको पद रामवीर मानन्धरलाई दिइएको छ। 7 महिना लामो अन्तरालपछि नेपालमा विदेशी पर्यटकको आगमन हुन थालेको छ। अक्टोबर 17 सरकारले विदेशी पर्यटकका लागि प्रवेश खुला गरेको हो। 11 चैतदेखि बन्द रहेको पर्यटन क्षेत्रले यो अवधिमा 70 अर्बभन्दा बढी क्षति बेहोर्नु परेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ। तर नेपाल आएपछि 7 दिन क्वारेन्टिन बस्नुपर्ने र त्यसपछि पनि पीसीआर परीक्षण गरेर मात्रै पदयात्रा वा अन्य पर्यटन यात्रामा जान पाइने भएकाले त्यति धेरै पर्यटकले रुचि नदेखाएको पर्यटन व्यवसायी बताउँछन्। यसभन्दा अघि नै नेपालमा आन्तरिक पर्यटनको गतिविधि भने बढिरहेको छ। पोखरा राराताल जस्ता आन्तरिक रूपमा लोकप्रिय गन्तव्यस्थलमा पर्यटकको संख्या बढेको देखिएको छ। नेपालमा पहिलोपटक प्रदेश सरकारका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध 18 सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। 40 सीट भएको कर्णालीको प्रदेश सभामा 33 सांसद सत्तारूढ दल नेकपाका छन् र मुख्यमन्त्री शाही र प्रस्ताव दर्ता गर्ने सांसदहरू सबै सत्तारूढ दल नेकपाकै हुन्। सरकारको कार्यविधि चित्त नबुझेर अविश्वासको प्रस्ताव दर्ता गरेको सांसद यामलाल कणेल बताउँछन्।
हामी कर्णालीका समस्यामा हामी एक ठाउँमा उभिएर हामीले अहिलेसम्म आन्तरिक छलफलमा दलभित्र पार्टीभित्र छलफलमा हामी सामेल थियौँ, सबै भइरहेको काम चाहिँ ठिक भइरहेको छैन है, यसलाई सुधार गर्ने कुरा गरौँ भन्ने कुरा गर्दा गर्दै कि यो बाटोबाट जानु नै उपयुक्त बाटो हो निष्कर्षका साथ हामी अगाडि बढेको अवस्था छ।
18 सांसद मध्ये नेकपाका अर्का वरिष्ठ नेता माधव नेपाल निकट 7 प्रस्तावबाट पछि हटेकाले संसदमा प्रस्तावमाथि छलफल नै गरिएन र यो घटना सहमतिमा टुङ्गिएको छ। यसपछि मुख्यमन्त्री शाहीले मन्त्रीमण्डल पुनर्गठन गरेका छन्। यो घटनाले अरू प्रदेशमा पनि यस्ता घटना दोहोरिन सक्ने सम्भावना देखाएको छ र नेकपाभित्र विभिन्न शीर्ष नेताहरूको आआफ्नो गुटबन्दी प्रदेशहरूमा पनि फैलिएको देखिएको छ। फेसबुकमा बलात्कारी संगठन नामक समूह खोल्ने 1 युवकलाई प्रहरीले पक्राउ गरेको छ। महिलाहरूले सडकमा बलात्कारी होस् त भन्दै प्रदर्शन गरेपछि त्यसको प्रतिक्रियामा केही युवाहरूले फेसबुकमा बलात्कारी सङ्गठन खोल्दै बलात्कारका विषयमा हलुका टिप्पणीहरू गरिरहेका थिए। यस समूहले बलात्कार जस्तो गम्भीर विषयलाई सामान्यीकरण गरिरहेको भन्दै थुप्रैजनाले सामाजिक सञ्जालमा त्यसको विरोध पनि गरेका थिए। यसका विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेपछि प्रहरीले यसबारेमा अनुसन्धान थालेको हो। प्रहरीले चितवनबाट एकजना 19 वर्षीय पुरुषलाई यस सम्बन्धमा गिरफ्तार गरेको छ। देशमा बलात्कारको संख्या बढ्दै गएको देखिएपछि देशभर नै बलात्कार विरोधी प्रदर्शनहरू बढेका छन् भने त्यस्ता प्रदर्शनका प्रतिकार पनि बढिरहेका छन्। डाक्टर गोविन्द केसीको 28 दिनको अनसनपछि सरकारले उनीसँग गत शनिबार सम्झौता गरेको छ। सरकारी पक्षबाट वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले 8 बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेपछि डाक्टर केसीले गत आइतबार अनसन तोडेका छन्। सम्झौतामा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा सर्वसुलभ बनाउने बुँदाहरू राखिएका छन्। यिनै मागका लागि डाक्टर केसीले बारम्बार अनसन बस्ने गरेका छन् र उनको 19 अनसन हालसम्मको सबभन्दा लामो अनसन हो। सरकारले भने हरेक पटक उनीसँग गरेका सम्झौताहरू तोड्दै आइरहेको छ र यसपटक पनि त्यस्तै हुने हो कि भन्ने डर रहेको केही टिप्पणीकार बताउँछन्। डाक्टर केसीले अनसन तोडेसँगै चिकित्सक सङ्घहरूले उनलाई समर्थन गर्नका लागि सुरु गरेका आन्दोलनहरू फिर्ता लिएका छन्। सेवा भट्टराय, काठमाडौँ।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।